श्रोता आईमैप सोशल साइंस पहा र फोर्ट फाउण्डेशन को सहयोग में तैयार पारिएको कार्यक्रम टॉकिंग स्पेस में स्वागत गर्न चाहन्छु। यो कार्यक्रम हरेक शनिवार बिहान 9 बजे को कान्तिपुर डायरी र त्यसपछि को ट्राफिक अपडेट पछि 10 बजे सम्म यहाँहरूले म लरिसाको साथमा सुन्दै आइरहनु भएको छ। विभिन्न अतिथिहरूसँग कुराकानी गर्दै आइरहेका छौं हामी पब्लिक स्पेसको बारेमा। आज पनि हामी कुरा गर्दैछौं सुरेश लाखेज्यूसँग जो पाटन म्युजियमका संग्रहालय अधिकृत हुनुहुन्छ। पाटन म्युजियमका विभिन्न पक्षलाई संगालेका छौं हामीले उहाँसँगको अन्तर्वार्तामा। के कस्ता तत्वले बनेको छ पाटन म्युजियम, कसरी सञ्चालन भइरहेको छ यो संग्रहालय, यो सबको बारेमा जानकारी दिनुहुनेछ सुरेश लाखेज्यूले। अब लागौं उहाँसँगको अन्तर्वार्तातर्फ।
हामीलाई तपाईँको इन्ट्रोडक्सन दिनुहोस् न।
म सुरेश लाखे, पाटन म्युजियम संग्रहालय अधिकृत हो। म चाहिँ यहाँ 5 वर्षदेखि कार्यरत छु। पहिला म ग्यालरी इन्चार्जबाट आएर अहिले हालसालै म म्युजियम अफिसरमा प्रमोसन भएको हुनु पर्यो।
अब हामीलाई अलिकति म्युजियमको बारेमा पनि जानकारी दिनुहोस्, कहिले स्थापना भएको अनि के कस्ता तत्त्वहरू राख्नुभएको छ हाम्रो यो म्युजियममा भनेर।
पाटन म्युजियम विशेष गरी पहिला चाहिँ यो 2019 सालमा स्थापना भएको हो। यसलाई चाहिँ त्यो बेला राष्ट्रिय धातुकला संग्रहालय भन्थ्यो। त्यसपछि यो करिब करिब 39 सालतिर यो चाहिँ रिनोभेसन गरियो, बिल्डिङलाई टोटल्ली रिनोभेसन गरियो। रिनोभेसन गर्दाखेरि त्यसपछि पाटन संग्रहालय भनेर नामकरण गरियो। यो पाटन संग्रहालय कस्तो भने एज अ नेपालको म्युजियमको हिस्ट्रीमै सबभन्दा पहिलो सेल्फ सस्टेनेबल आत्मनिर्भर संस्था हो। यो चाहिँ यसलाई चाहिँ गभर्निङ बडी चाहिँ विकास समिति, पाटन संग्रहालय विकास समिति भनेर एउटा गभर्निङ बडी छ। त्यसमा अध्यक्ष संस्कृति मन्त्रालयको पदेन हुन्छ भने उपाध्यक्ष चाहिँ पुरातत्व विभागको डाइरेक्टर हुन्छ, महानिर्देशक हुनुहुन्छ। त्यस्तै यसरी चाहिँ एउटा छुट्टै 7 कमिटीको बोर्ड मेम्बर छ, त्यसले चाहिँ चलाइरहन्छ। त्यसपछि पाटन म्युजियम चाहिँ अहिलेसम्म जुन स्थापना कालदेखि यसको स्थापना चाहिँ 2053 सालमा भएर 2054 सालमा यसको चाहिँ विधिवत उद्घाटन भएको थियो। राजा वीरेन्द्रले 2054 साल कार्तिक 12 गते यसको उद्घाटन भएको थियो। अनि पाटन म्युजियमले विशेष गरी के छ भने पाटन एउटा फाइन सिटी, ललित कलाको सहर हो। यो धातुकलालाई विशेष फोकस गरेर बनाएको छ। अनि पाटन म्युजियमलाई धातुकलालाई मात्र चाहिँ समावेश नगरिकन कलालाई नि जुन नेपालीको ट्रेडिसनल आर्ट भनौँ न, सेक्रेट आर्टलाई चाहिँ फोकस गरेर यसलाई चाहिँ एक्सपिट गरेको छ। जुन चाहिँ बेसिकली धातुकला छ अनि त्यसमा म्युजियम चाहिँ यसको ग्यालरी वाइज चाहिँ धर्मलाई चाहिँ धर्म अनुसार, रिलिजन अनुसार, जुन नेपालमा बढी रिलिजन भएको हिन्दुत्म र बुद्धिज्म दुईवटालाई चाहिँ बढी फोकस गरेर त्यो चाहिँ ग्यालरी डिभाइड गरेको छ। ग्यालरी ए भनेर इन्ट्रोडक्सन छ। त्यसमा हिन्दू देव देवीहरूको चाहिँ सिटिङ पोजिसनदेखि लिएर उसको मल्टी जस देवी देवी कसरी चिन्ने अहिलेको बेसिक नलेज छ भने बी सी र डी चाहिँ हिन्दुज्म अनि इएफ बुद्धिज्म अनि जी चाहिँ टेक्नोलोजीमा छ। मूर्ति कसरी बनाइन्छ भनेको छ। विशेष गरी पाटन म्युजियमको चाहिँ यही हो। अरू अर्को पाटन म्युजियम चाहिँ सेल्फ सस्टेनेबल हुनको लागि चाहिँ केवल इकोनोमिक काम पनि गरिरहेछ। जस्तै उसको आफ्नो पब्लिकेसन छ, गाइड बुकहरू छ, पोस्टर पोस्ट कार्ड जुन हामीसँग भएको अब्जेक्टको लागि चाहिँ जेन्युन अब्जेक्टहरूको लागि चाहिँ हामीले चाहिँ फोटोग्राफ गरेर त्यसलाई पोस्टरमा डेभलप गरेर हामी बिक्री पनि गर्छौँ। त्यस्तै अर्को हाम्रो इन्कम सोर्स भनेको जुन हामीसँग 3 जति पसल छ, दुईवटा पसलबाट रेन्ट आउँछ भने अनि त्यसपछि आएर रेस्टुरेन्टको रेन्ट आउँछ हामीसँग। अनि त्यसबाहेक हाम्रो दुईवटा चोक छ, त्यो चोक चाहिँ कल्चर प्रोग्राम र शान्ति रिसेप्सनहरू चाहिँ हामी त्यो रेन्टमा दिन्छौँ र एक्जिबिसनहरू पनि गराउँछ त्यहाँ चाहिँ। त्यसो पनि हाम्रो इन्कम सोर्स हुन्छ भने अर्को चाहिँ गेस्ट स्टुडियो छ। हामी चाहिँ कलाकारहरू चाहिँ बसेर चाहिँ त्यहाँ उनीहरूको क्रिएसनहरू गर्छ, त्यसको पनि हामी चाहिँ रेन्ट आउँछ।
अनि यो पाटन म्युजियमको चाहिँ विशेष गरी संरक्षण चाहिँ कसरी भइरहेको छ, कसरी संरक्षण गराउनुभएको छ, बजेटको हिसाबमा, इन्कमको हिसाबमा, नगरपालिकाबाट कि गभर्मेन्टबाट कि, यसको संरक्षणको पनि कुरा गरौँ।
यसको संरक्षणको लागि चाहिँ पाटन म्युजियमको आफै आमदानी गरेर खर्च, छुट्टै बजेट छ उसको चाहिँ। बजेट भन्नाले हामीले जुन आमदानी गर्छौँ त्यही आमदानी स्टाफको स्यालेरी मेन्टेनहरू छुट्या त्यसैबाट चाहिँ हामीले मेन्टेन गरिरहेको छौँ। कहीँबाट पनि हामीलाई चाहिँ त्यो बजेट आउँदैन, कुनै पनि गभर्मेन्टले बजेट दिएका छैन। ठुल्ठुलै भयो भने हामी केही मन्त्रालयसँग अनुदान माग्छौँ, जस्तै छानै बनाउनु पर्यो या कुनै नयाँ चिज गर्नु पर्यो, केही अनुदान दिएको छ मन्त्रालयले। तर अरू डेली हामीले गर्नुपर्ने मेन्टेनहरू, सरसफाइहरू सबै आफ्नै हाम्रै आफ्नै बजेट हुन्छ, त्यो बजेटले गरेर
हुन त अब यो जति पनि हामीले देख्छौँ नि बसन्त बुद्धबार स्क्वायर क्षेत्रमा पनि एउटा म्युजियम रहिआएको छ, त्यो म्युजियमको पनि संरक्षण चाहिँ के तपाईँहरूले जसरी गरिरहनु भएको छ त्यसरी नै गरिरहनु भएको छ कि के तपाईँलाई थाहा छ यसको बारेमा कि उहाँहरूको छुट्टै छ एउटा आमदानीको स्रोत?
अहिलेसम्म त आजभन्दा जनवरी 1 अगाडि चाहिँ टोटली गभर्मेन्टले गरिरहेको थियो, जनवरी 2012 जनवरी 1 चाहिँ ऊ पनि विकास समिति भएर आफ्नै आमदानी गर्दैछ अहिले चाहिँ, त्यसरी चाहिँ चलेको छ।
अनि त्यस्तै गरी अन्य म्युजियमहरूसँग चाहिँ तपाईँ कस्तो सहकार्यमा बस्नुहुन्छ, कस्तो किसिमको कोअर्डिनेसन हुन्छ अन्य म्युजियमहरूसँगको चाहिँ विशेष गरी पाटन दरबार स्क्वायर क्षेत्रको यो म्युजियमसँग लिएर?
अन्य म्युजियमसँग भन्दा हाम्रो त्यति डाइरेक्ट लिङ्क त छैन, तर लिङ्क अप चाहिँ हाम्रो चाहिँ कुनै प्रोग्राम हुँदाखेरि चाहिँ हामी सेयरिङहरू चाहिँ भइरहन्छ म्युजियमहरूसँग चाहिँ। हनुमान ढक्का चाहिँ अहिले विकास समिति भएर चाहिँ वाफे कार्य गर्दैछ भने अब राष्ट्रिय सङ्ग्रहालय छाउनेको चाहिँ टोटली गभर्मेन्टको बजेटमा चलिरहन्छ। त्यो
भनेपछि विकास समितिमा परिणत हुनुभएको चाहिँ पाटन म्युजियम चाहिँ पहिलो पर्यो नै म्युजियमहरूमा, भनेपछि तपाईँहरू चाहिँ मोडल जस्तै हुनुभयो, आइडियल मोडल जस्तो, अनि त्यसपछि अरूहरूले पनि त्यही मोडललाई फलो गर्दै हुनुहुन्छ। हजुर, अब यसको पनि कुरा भयो, अब यो म्युजियममा चाहिँ विशेष गरी के कस्ता तत्त्वहरू रहेका छन्, कति पुराना कति ऐतिहासिक कुराहरू तपाईँहरूले यसमा समेट्नु भएको छ, र विशेष गरी चाहिँ के कुरालाई बढी ध्यान दिनुभएको छ? जस्तै मूर्तिकलाहरू पनि हुन सक्छन् वा हामी देख्न सक्छौँ आँखी झ्यालहरू पनि त्यतिकै प्रशस्त मात्रामा देखिरहेका छौँ, कुन चाहिँ पक्षलाई चाहिँ बढी समेट्नु भएको छ?
म्युजियमको प्रदर्शनको जुन स्थायी प्रदर्शन गरिरहेको छ त्यसले चाहिँ मुख्य त मूर्तिकलामै छ। मूर्तिकला पाटन म्युजियम एउटा यस्तो मिसन छ कि जुन नेपालीको रिलिजियस आर्टहरूलाई चाहिँ विश्वभरि प्रचार गर्ने हाम्रो मेन उद्देश्य हो। त्यही उद्देश्यलाई हामीले परिपूर्ति गर्न जुन हाम्रो धेरै इङ्ग्लिस क्याप्सनहरू छ, क्याप्सन पनि त्यो पनि त्यसलाई इङ्ग्लिस टेस्ट नै आओस् भनेर एउटा विदेशीले लेखेको हो। मेरी श्रसर भन्ने उहाँ म्याम हुनुहुन्छ, अहिले 90 इयर्स पुग्नुभयो, युएसको हुनुहुन्छ, उहाँले 1960 नेपाल आउनुभएको, उहाँले चाहिँ 4 वर्ष लगाएर लेखेको त्यो क्याप्सनहरू चाहिँ। अनि यहाँ अब्जेक्टहरू चाहिँ त्यसलाई 1100 छ हामीसँग कलेक्सन चाहिँ हाम्रो म्युजियममा, त्यसलाई चाहिँ 200 मात्र सेलेक्ट गरेर हामीले थाई प्रदर्शन गरेका छौँ पर्मनेन्ट एक्जिबिसनमा। यसमा हाम्रो पुरानोहरूमा भन्दाखेरि पनि पुरानो एउटा स्टोनको स्ल्याब छ, त्यो फ्लाग भन्छ त्यसलाई, उमा महेश्वरको फलक भनिन्छ, त्यो 7 वर्ष शताब्दीको हो भने। अनि नयाँ त्यो धातु कलालाई आर्टको इम्पोर्टेन्स गरेर नयाँ 20 वर्ष शताब्दी पनि हामीले अब्जेक्टहरू राखेको छौँ। यसमा मुख्यत विशेष गरी इम्पोर्टेन्स भनेको जुन नेपालबाट धुलिखेलबाट हराएको उमा महेश्वरको एउटा ढुङ्गाको मूर्ति छ, त्यो 12 वर्ष शताब्दीको हो, त्यो बर्लिन म्युजियमबाट फेरि फर्केको हो, त्यो हामीले त्यसलाई कलेक्सन राखेको छौँ भने। अर्को इम्पोर्टेन्ट भनेको राजा श्रीनिवास मल्लको सिंहासन हो, जुन त्यसलाई पनि हामीले प्रिजर्भ गरेर त्यो पहिला भेटेको बेला 30 पिस गरी भेटेको भनेको थियो, जुन मैले त्यो हिस्ट्री पढ्दाखेरि त्यसलाई चाहिँ हाम्रो एकदमै प्रिजर्भमा हामीले चाहिँ त्यो प्रदर्शित गरेको छौँ। अनि अर्को भनेको हामी चाहिँ नयाँ हो त्यो चाहिँ जुन मूर्ति बनाउने तरिका, दुईवटा नेपालमा धेरै पपुलर छ पाटनमा स्पेसली, एउटा लस वाक्स त्यसलाई ढालेर बनाउने भन्छ, मैनलाई ढालेर त्यो मैन पगालेर बनाउने छ भने, अर्को चाहिँ रिपोर्से जुन टाटोको पाटालाई पिटेर बनाउँछ, त्यो दुईवटाको कसरी बनाइन्छ भनेको चाहिँ मोडल वाइज चाहिँ हामीले चाहिँ त्यो चाहिँ एक्जिबिट गरेको छौँ। अर्को इम्पोर्टेन्स भनेको आर्टको फिल्डभन्दा पनि बाहिर जुन काठमाडौँ भ्यालीको 100 इयर्स ब्याकको फोटोग्राफर कलेक्सन छ हाम्रो, त्यसलाई ग्यालेरी एच भनिन्छ हामी, त्यो चाहिँ काठमाडौँ भ्यालीको चाहिँ 100 वर्ष अगाडि कस्तो थियो र केही कम्पेरिटिभको लागि पनि नयाँ फोटोग्राफ्स राखेर हामी चाहिँ एउटा ग्यालेरी एच पनि राखेको छौँ।
यसरी मूर्तिकलाहरू सङ्कलन गर्दा चाहिँ विशेष गरी कस्ता ठाउँहरूबाट बढी सङ्कलन भएको पाइन्छ? मन्दिरहरूबाट डाइरेक्टली तपाईँहरूले लिएर आउनुहुन्छ कि वा अन्य कुनै यस्तो ठाउँहरू छ जहाँ चाहिँ तपाईँहरूको सम्पर्क छ र त्यस्तो ठाउँहरूबाट चाहिँ लिएर आउनुहुन्छ?
धेरै जसो मूर्ति त यो यहाँ भएको पुरानो मूर्ति त 2019 सालदेखि नै कलेक्सन भइरहेको हो, कुनै उत्खननमा भेटिएको छ भने कुनै चाहिँ ती चोरी भएर पुलिस केस सकाएर फर्काएको छन्, सम्बन्धित स्थानमा नराखिकन फर्केको छ, त्यसपछि चाहिँ हामीले लिएर राख कलेक्सन गरेको छौँ। अनि यहाँ पाटन म्युजियममा बेसिकली 3-4 काठमाडौँ भ्यालीको भयो त्यहाँ उत्पादन भएको आर्टहरू जुन त्यहाँ प्रदर्शन भयो, त्यसपछि टिबेटको छ केही कलेक्सनहरू, अनि इन्डियाको छ, अनि त्यसबाहेक केही चाइनाको पनि छ। तिनीहरू चाहिँ अब नेपालीहरू नै उता जाँदाखेरि एउटा सौभिन्य रूपमा यता लिएर आएको र यतातिर भेटिएको हो। अनि एउटा इम्पोर्टेन्स भनेको जुन रिपोसे मेथडबाट 1976 मैले कन्फ्युज भयो डेट चाहिँ, त्यो बेला जुन फाकेल भनिन्छ दक्षिण कालीभन्दा अलिकति माथि पर्छ त्यहाँ उत्खनन, त्यहाँ चाहिँ चान्स फाइन्डिङ हो, त्यहाँ धारा बनाउने बेलामा भेटिएको चाहिँ करिब 22 थान मूर्तिहरू पनि भेटिएको छ। त्यसमा चाहिँ हामी चाहिँ 8-9 थान चाहिँ हामी चाहिँ प्रदर्शित छौँ, 9 पिस चाहिँ, अरू चाहिँ हामी स्टोरमा राखेका छौँ, त्यसरी हामी कलेक्सन गर्छौँ।
अनि चोरी चकारीको पनि कुरा गर्नुभयो भर्खर यहाँले, कतिको छ त यहाँ, कस्तो किसिमको चुनौतीहरू आइपर्छन् तपाईँलाई, विशेष गरी चाहिँ चोरी चकारीलाई लिएर? पब्लिक स्पेस हो हाम्रो यो पाटन दरबार स्क्वायर त, राम्रो आँखाका साथसाथै नराम्रो आँखा पनि पर्छन् नै, त्यो चाहिँ अनि चोरी चकारीलाई चाहिँ कसरी तपाईँले यो अब हुनबाट बचाउनु भइरहेको छ, जोगाउनु भइरहेको छ अहिलेसम्म?
म्युजियममा चाहिँ सेक्युरिटी एकदमै टाइट राम्रो गरेको छ, हामीले रिसेन्टली इन्ट्रान्स र मा सिसिटिभीको युज पनि गरेका छौँ हालसाले आएर। अर्को हाम्रो प्रत्येक ग्यालेरीमा चाहिँ गार्डहरू नै बस्छ, म्यानुअल नै हामी गर्छौँ। भने अर्को हाम्रो सोकेसको टाइप नै यस्तो सेक्युरिटी टाइपको छ कि त्यसमा कुनैमा लक छैन, सोकेसहरूमा सबै स्कुप मात्र राखिरहेको छ, त्यो खोल्न कुनै अलिकति सम्भव छैन। अर्को कि त त्यसलाई ब्रेकै गर्नुपर्छ, ब्रेक गरेर हाम्रो कुनै पनि स्टाफै देखिन्छ। त्यो टाइपले सेक्युरिटी चाहिँ हामी चाहिँ जस राउन्डले ग्यालेरी खोलेदेखि हामी चाहिँ स्टाफ राउन्ड लगाएको लागि हुन्छ, अनि प्रत्येक ग्यालेरीमा एउटा एउटा स्टाफ पनि हुन्छ।
जम्मा जम्मी कतिजना स्टाफ हुनुहुन्छ यहाँ म्युजियम भरिमा?
24 जना छौँ।
24 जना हुनुहुन्छ,
अनि सरसफाईको चाहिँ छुट्टै हामी टेन्डरमा छौँ।
सरसफाई चाहिँ बिहान बेलुका
उनीहरू राउन्ड गरिरहन्छ, उनीहरू पनि सरसफाई पनि आफ्नै ठाउँमा गरिरहन्छ। त्यो चाहिँ टेन्डरमा भएको हुनाले उनीहरूको 5 जनाको स्टाफ छुट्टै छ, तर म्युजियमले मात्र चाहिँ 24 जना छ।
अनि समय खुल्ने समय चाहिँ म्युजियमको कतिखेरदेखि कति बजीसम्म हुन्छ?
बिहान 10:30 अहिले चाहिँ 4:30 छ, अनि पछि चाहिँ 5:30 खोल्छ हामी चाहिँ। टिकेटिङ आवर चाहिँ 10:30 to 5:00 हो।
अनि विदेशीहरूको लागि भनेर कुनै त्यस्तो विशेष किसिमको प्रावधानहरूको व्यवस्था गर्नुभएको छ कि यहाँहरूले?
त्यस्तो त खासै प्रावधान त छैन, तर सबै इङ्ग्लिसै भएको हुनाले चाहिँ उहाँ चाहिँ हामी एउटा ब्रोस्योर दिन्छौँ, त्यो ब्रोस्योर म्याप हुन्छ, उहाँले घुम्नुहुन्छ। र पाटन म्युजियम अलिकति वर्ल्ड वाइड नै छ, यो म्युजियम हेर्छु भनेर आउनेहरू पनि धेरै छ, जुन गाइड बुकले भयो, विशेष वेबसाइटहरूमा गाइड बुकले गर्दाखेरि, र यहाँ पहिला भिजिट गरिसकेको हाम्रो पास भिजिटरहरूले पनि उहाँहरूको मार्केटिङले गर्दाखेरि पनि यो चाहिँ एकदमै राम्रोसँग आइरहेछ। जुन माउथ टु माउथ मार्केटिङ कन्सेप्टमा हामीले युज गरिरहेको छौँ, यसको लागि चाहिँ मार्केटिङको कन्सेप्टले चाहिँ।
हजुर श्रोता, आज हामी कुरा गर्दैछौँ सुरेश लाखीज्यूसँग, जो पाटन दरबार स्क्वायर क्षेत्रमा अवस्थित पाटन संग्रहालयको संग्रहालय अधिकृतको रूपमा कार्यरत हुनुहुन्छ। उहाँसँगको अरू कुराकानी हामी सुन्नेछौँ छोटो विश्रामपछि। टकिङ स्पेस सुन्दै गर्नुहोला। टकिङ स्पेसमा पुनः स्वागत गर्न चाहन्छु श्रोता। आइम्याप सोसल साइन्स बाहा र फोर्ट फाउन्डेशनको सहयोगमा तयार पारिएको यस कार्यक्रममा कुनै पनि किसिमका जिज्ञासा यहाँहरूले राख्न सक्नुहुनेछ हाम्रो इमेल आइडी मार्फत, जुन हो radio@imap.org. आज हामी कुरा गर्दैछौ पाटन संग्रहालयका अधिकृत सुरेश लाखेज्यूसँग। कुराकानीलाई फेरि निरन्तरता दिउँ, लागौं उहाँसँगको अन्तर्वार्तातर्फ।
डेली बेसिसमा पनि कुरा गरौं, त्यसै गरी वार्षिक रूपमा चाहिँ यहाँ कतिजना भिजिटर्सहरू आउनुहुन्छ, नेपाली र साथसाथै विदेशी गरेर?
खास हामी कहाँ चाहिँ धेरै क्याटेगोरी गरेर गरेका छौँ, तर एभरेज भन्दाखेरि हामी चाहिँ 250+ हुन्छ एभरेजमा गर्दाखेरि, एज अ होस्ट अनि पर डे एभरेजमा पनि कहिले पर्छ कहिले गर्छ। यसमा अब हामीले चाहिँ कसरी छुट्याइरहेको छ भने, यो गत अब आर्थिक वर्षको सरस्वती अर्षतीको, त्यसमा नेपाली विद्यार्थीहरू चाहिँ नेपाली विद्यार्थी भनेर छुट्याइरहेको छ, त्यसमा 21,455 आएको थियो एक वर्षमा। त्यस्तै नेपालीहरू 19,776, अनि साग क्षेत्रका विदेशी भनेपछि यसमा चाइनिज पनि इन्क्लुड छ, यसमा 6,102, र साग क्षेत्र बाहेक विदेशी फरेनरहरू मात्र चाहिँ 14,849, अनि टोटल हाम्रो गत आर्थिक वर्षमा 62,182 आएको थियो। यसमा अब कुन चाहिँ इन्क्लुड छैन भने, जुन अब लेटर लिएर आउँथ्यो नि, गभर्मेन्टको डेलिगेट्सहरू भयो, कुनै अर्गनाइजेसन डेलिगेट्स, हामी फ्री इन्ट्री गर्छौँ उहाँहरूलाई चाहिँ, टुरिज्म बोर्डकोहरू, त्यो सबै एभरेज गर्दाखेरि करिब करिब उनीहरू चाहिँ 8,000-9,000 जति थियो। त्यो 70,000 हामीले ब्रेकडाउन गरेको 200+ 250+ एभरेजमा आउँछ टोटल भिजिटरहरू चाहिँ। यो रिसेन्टली चाहिँ बढ्दै गएको छ, त्यो हामी त्यो रेसियो डाटामा चाहिँ घटेको छैन। अनि यसपालिदेखि चाहिँ हामी चाइनिज चाहिँ अलिकति भोल्युम चाहिँ बढ्दै नै बढेको छ, चाइनिज भोल्युम चाहिँ धेरै बढेको छ।
अब हाम्रो भावी योजनाहरूको बारे पनि कुरा गरौँ, भोलि पर्सि चाहिँ तपाईँहरूले के कस्ता कुराहरूलाई समेट्ने योजना बनाउनु भएको छ, यो म्युजियमलाई चाहिँ अब पब्लिकको लागि अझ एक्सेसिबल अभाइलेबल बनाउनुको लागि चाहिँ तपाईँहरूको चाहिँ स्ट्राटेजीको कुरा गरौँ न।
अहिले त खासै हाम्रो नयाँ प्लानिङ भने त खासै त्यस्तो त छैन, तर हाम्रो एउटा मार्केटिङ कन्सेप्ट लिएर चाहिँ समय समय हामी चाहिँ अस्थायी प्रदर्शनीहरू गर्छौँ, जुन नेपालको आर्ट एन्ड कल्चर सम्बन्धी नै। रातो मच्छीनाटको जात्रा भएको हुने टाइममा हामी चाहिँ रेगुलरै गरिरहेछौँ भने, त्यो रातो मच्छीनाटको जात्रा चाहिँ मैले फोटो प्रदर्शनी, अनि त्यस्तै हामी रिसेन्टली अब टाइम चाहिँ फिक्स भएको छैन, नेपालको जुन मध्यकालीन कला जुन पौवा कलाको लाइन त्यसको रियल पेन्टिङहरू हामी कलेक्सन गर्दैछौँ. त्यो चाहिँ त्यो कलेक्सन त्यसको पनि एक्जिबिसन गर्दैछौँ हामी. त्यसको टाइम चाहिँ फिक्स भएको छैन. अनि त्यो चाहिँ रिसेन्टली त्यसको चाहिँ हामी होमवर्कहरू भइरहेछ. अर्को हामीले चाहिँ लाइब्रेरीलाई चाहिँ अलिकति फोकस गरिरहेछौँ. पुस्तकालयलाई चाहिँ हामीले चाहिँ फोकस गरेर पुस्तकालयको कलेक्सनहरू गर्दैछौँ. र सानै भए पनि हामीले चाहिँ खोलिसकेका छौँ.
एकदम ऐतिहासिक पुस्तकहरू रहेका छन् यहाँ. कति कति पुराना पुस्तकहरू छन्?
ए त्यस्तो पुरानो पुस्तक रूपमा होइन, नेपाली कला अनि सङ्ग्रहालय विज्ञान र इतिहास सम्बन्धी पुस्तकहरू कलेक्सन गरेको छौँ. जुन रिसर्चहरू स्टुडेन्टहरू आउँछ नि उहाँहरूलाई सहयोग होस् भनेर चाहिँ त्यो बुक नयाँ पनि कलेक्सन गर्दैछौँ. पुरानोहरू पनि हामीले चाहिँ धेरै पुरानो हुनाले हामी एन्टिक बुक्सहरू होइन कि नयाँ पब्लिसरको बुक्सलाई चाहिँ एउटा पुस्तकालयको स्वरूपमा ल्याउँदैछौँ. अनि अर्को हाम्रो भावी योजना भनेको हाम्रो चाहिँ ड्रिम प्रोजेक्टै भनौँ न, पाटन म्युजियमको जुन यता सुन्दरी चोक र मूल चोक बनाउँदैछ नि, अर्को रिनोभेसन प्रोजेक्ट चल्दैछ. त्यो 2015 सकिन्छ त्यसको प्रोजेक्ट त्यो टाइम. अनि त्यसलाई चाहिँ हामी पाटन म्युजियमभित्र चाहिँ ल्याउन खोजिरहेछौँ. त्यसको प्रयास भइरहेछ. अनि हामीसँग भएको 1100 अपडेट भनेको 900 अपडेट हामीसँग स्टोरमा छ. त्यसलाई पनि हामीले चाहिँ एक्जिस्ट गर्न पाऊँ भनेको चाहिँ हाम्रो इच्छा छ. किनभने हामीसँग यो बिल्डिङमा स्पेस छैन. त्यो बिल्डिङ हामीलाई लिन पायो भने त्यो बिल्डिङमा पनि हामी यसरी नै म्युजियम खोल्ने हाम्रो प्लानिङ हो. त्यो भविष्यको प्लानिङ हेरौँ त्यो के हुन्छ. त्यो खास पाटन म्युजियमको एउटा ड्रिम प्रोजेक्ट जस्तै मैले अफिसियलको रूपमा यो मैले चाहिँ खोजिरहेर धेरै इन्ट्रेस्ट पनि राखेको हो. जुन सुन्दरी चोकको मूल चोकको दुईवटा बिल्डिङ त खाली नै हुन्छ. त्यो पछि त्यो बिल्डिङलाई चाहिँ हामी म्युजियमको रूपमा युज गरौँ भन्ने कुरो चाहिँ हाम्रो इन्फर्मल कुरा भइरहेछ. हाम्रो भाइ त्यो छ भने त्यस्तै त्यसमा चाहिँ अर्को मोडर्न टेक्नोलोजीहरू पनि युज गरेर ल्याप जस्तै अब आर्टिटिक म्युजियम पनि भनेर नेपाली वास्तुकलाहरूको चाहिँ म्युजियम पनि कुरा भइरहेछ. त्यसैमा त्यो पाटन म्युजियमकै ओनर अन्तर्गत हुने कुरामा छ. अर्को कुरा यहाँ चाहिँ जस अघि इन्फर्ने कुरा भए जस्तै अपाङ्ग मैत्री चाहिँ हुन सकेन. किन हुन सकेन? यो म्युजियम चाहिँ टोटल्ली एडप्टिभ बिल्डिङ हो. एउटा मिडिएबल रोयल प्यालेसलाई चाहिँ यसलाई यो म्युजियममा यो बिल्डिङलाई युज मात्र गरेको हो. यहाँ चाहिँ हामीले त्यति चाहिँ अपाङ्गमति बनाउन सकेका छैन. हेरौँ अब उताको बिल्डिङ अहिले बनाउँदैछ. त्यसमा के हुन्छ हामी हेर्नै पर्छ त्यसको लागि. अनि त्यसबाहेक पनि हामी चाहिँ स्टुडियो टाइपमा र यो म्युजियम सम्बन्धी नै एउटा सानो सिडीहरू देखाएर बनाइरहेछौँ हामीले. त्यो चाहिँ हामी अडियो भिडियो रुममा राखेर छ. त्यस्तो कसैले रिक्वेस्ट गर्यो भने त्यो हामी देखाइदिन सक्छौँ. र तलै बसेर पनि हामीले चाहिँ कसरी रिक्वेस्ट गर्यो कोही सक्दैन. जस्तै लास्ट इयर कहिले एउटा ग्रुपै आएको थियो, फरेनरको ग्रुप थियो. उहाँले इन्ट्रान्स पनि काट्छु भने इन्ट्रान्स पर्दैन. म तलै बसेर उहाँले चाहिँ फोटोग्राफबाट एउटा ल्याप सानो ल्याप प्रोजेक्टरले चाहिँ मैले ब्रिफिङ गर्दै थिएँ उहाँले चाहिँ यस्तो यस्तो छ भनेर चाहिँ. अनि एउटा म आफै दुःख लाग्दै थियो कि एकदम इन्ट्रेस्ट थियो. युएस गरिरहेछ उहाँ चाहिँ एकदम वेट पनि 95. उहाँ चाहिँ जस्ट 4-5 पाइला हिँड्ने बित्तिकै बस्नुपर्ने. उहाँसँग दुईजना अर्को मान्छे आएको थियो, एउटा चेयरै लिएर आएको थियो. उहाँले चाहिँ दुई दिन लगाएर म्युजियम घुमेर गएको थियो. उहाँ चाहिँ त्यस्तो अलि अपाङ्ग त नबनाऊ उहाँ चाहिँ, तर हिँड्न सक्नु भएन. उहाँ चाहिँ जस आउँछ दुई तिन पाइला हिँड्छ फेरि बस्छ. जस होल टु डेज लगाएर चाहिँ उसले म्युजियम चाहिँ हेरेर गएको थियो.
त्यस्तो डेडिकेसन पनि देखियो. कस्ता किसिमका फिडब्याकहरू पाइरहनु भएको छ त उहाँहरूबाट?
उहाँहरूबाट फिडब्याक त राम्रै पाएको छ. हामीले चाहिँ त्यस्तो चाहिँ पाएन. अलिकति कलेक्सनलाई चाहिँ बढाउनु पर्यो भन्छ धेरैले चाहिँ. फरेनरहरूलाई चाहिँ एकदम राम्रै भनेर जान्छ. तर फरेनर कहिले कहाँ निराश हुन्छ कुन बेला भने यो देशकै प्रब्लम हो. लोड सेडिङ ठुलो प्रब्लम लोड सेडिङले गर्दाखेरि. अनि हामीसँग जेनेरेटर ब्याकअप पनि छ. अहिले चाहिँ अलिकति सहज भएको छ फ्युल पाएर. फ्युल नपाएर हामीले लास्ट 2 हप्ता अगाडि त हामी बन्दै जस्तो भइरहेको थियो. हामी आउने दिनपट्टि बस्ने जाने जस्तो पनि भइरहेको थियौँ. तर हामीले एक ठाउँमा नेपाल गभर्मेन्ट अन्तर्गत आर्मीसँग कन्ट्र्याक्ट गरेर चाहिँ फ्युल दिइरहेछ. उहाँहरूले भन्न त अहिले चलिरहेछ. उहाँहरू अलिकति बढी प्रब्लम भनेकै तपाईँ चाहिँ इलेक्ट्रिसिटीको प्रब्लम भयो. बेठ इलेक्ट्रिसिटी उहाँहरू आउनु हेर्नै सक्नुहुन्न यहाँ. उहाँ चाहिँ त्यो प्रब्लम भन्नुहुन्छ. अरू कुरा उहाँ चाहिँ अलिकति टाइम बढाउने भन्ने चाहिँ कुरा पनि भइरहेछ हाम्रो पनि. किनभने उहाँहरू बिहानै 9 बजे साइटसँग आइपुग्नुहुन्छ. हामी चाहिँ 10 बजे मात्र खुल्छौँ. त्यो पनि हाम्रो चाहिँ आन्तरिक रूपमा हामी कुरा हुँदैछ त्यो कसरी गर्ने. अर्को कुरा चाइनिजहरू बढी भएको हुनाले हाम्रो भए पनि चाइनिज अहिले हाम्रो लिफ्टेड त चाइनिज र सरी इङ्ग्लिस र नेपालीमा मात्र छ. त्यो लिफ्टेड पनि हामी चाइनिजमा त्यो प्रयास गर्दै ट्रान्सलेट भइसकेको छ. त्यसलाई चाहिँ फाइनल गर्दैछौँ हामी चाहिँ. अब किन दुईजनाले हेऱ्यो दुईजनाको चाहिँ मलाई किन म आफै चाइनिजको एक्सपर्ट नै होइन. एक्सपर्टले गरेर त दियो तर विश्वास लागेन. अर्कोलाई देखाउनु उसले चेन्ज गर्यो. एक दुईवटा शब्द चेन्ज गरेपछि फेरि एकचोटि म फाइनल गर्छु र एउटा चाइनिजलाई नै म गराउँछु भनेर चाहिँ खोज्दैछु मैले चाहिँ. त्यो चाहिँ उनीहरू लिफ्टेड चाइनिजमा आयो भने पनि त्यति चाहिँ यस उहाँहरू धेरै खुसी हुनुहुन्छ जस्तो लाग्छ कि उहाँहरू धेरै नै माग्नुहुन्छ यो चाइनिजको छैन भनेर चाहिँ धेरै माग्नुहुन्छ त्यसो असाध्य एक दुई महिनाभित्र चाहिँ यसको हामी चाइनिजमा प्रिन्ट गर्छौँ होला लिफ्ट इट
अब दरबारलाई चाहिँ तपाईँहरूले चाहिँ म्युजियमको स्वरूप दिनुभएको छ अनि यसो दरबारलाई चाहिँ म्युजियम बनाइसक्दाखेरि कस्ता किसिमका चुनौतीहरू आइपुग्छन् जस्ता कुनै तत्त्वहरू चाहिँ नासिने वा त्यसलाई बचाउन नसकिने सबै कुराहरूलाई समेट्न पनि नसकिने स्थिति पनि हुन्छ सबै कुरालाई अब देखाउन पनि नसकिने कुरा हुन्छ त्यस्तरी चाहिँ के कुरालाई चाहिँ विशेष गरी ध्यान दिनुपर्छ जस्तो लाग्छ तपाईँहरूलाई वा भनौँ न यही म्युजियममा पनि कस्ता कुराहरूलाई चाहिँ बढी फोकस गर्नुभएको छ
खास आर्कोलोजिकल साइटहरूलाई चाहिँ हेरिटेज साइट भनौँ आर्कोलोजी भन्दा पनि हेरिटेज साइटलाई चाहिँ रिनोभेसन गर्दाखेरि हामीलाई केही गाइडलाइनहरू छन् जस्तै भेनिस चार्टर भन्ने गाइडलाइन र अनि नेपालकै प्राचीन स्मारक एन भन्ने छ त्यो एनलाई दुवैलाई मिलाएर हामीले चाहिँ यो बिल्डिङ चाहिँ रिनोभेसन गरेको त्यसमा चाहिँ आउटलुक चाहिँ हामी केही पनि चेन्ज गरेन जुन बेला त्यो बेला देखेको सबैले त्यही आकारमा अनि त्यसैलाई नै बनायो जुन अहिलेको यो बिल्डिङ भनेको 18 शताब्दीको आउटलुकमा चाहिँ त्यो हो अनि इन्टेरियर रूपमा चाहिँ हामीले चाहिँ कोठाहरू चाहिँ सेपरेट धेरै बनाएन यो रुम यो जस जुन हामी ठाउँ बसिरहेको छौँ त्यो चाहिँ सेपरेट भयो जुन म्युजियमको रूपमा ग्यालरी प्रदर्शनी कक्ष राख्दाखेरि चाहिँ त्यो चाहिँ वायरली त्यो चाहिँ पार्टिसन चाहिँ हटाइएको छ त्यो अलिकति अब रियालिटी हामीले दिन नसकेको भनौँ न पार्टिसन हटाएको छ भने अर्को चाहिँ जुन फ्लोर हुन्छ त्यो फ्लोरमा पहिलेको फ्लोर कस्तो हुन्थ्यो टाइल हुँदैन थियो भित्र रुममा चाहिँ त्यो पुरै मटको माटोको मात्र हुन्थ्यो त्यो रातो माटो लिप्ने थियो त्यसलाई चाहिँ हामीले चाहिँ निकालेर टाइल राखेको छ ट्रेडिसनल टाइल राखेको छ अर्को यो प्लास्टर पनि यो ट्रेडिसनल प्लास्टर होइन ट्रेडिसनल माटो मात्र हुन्थ्यो यसलाई चाहिँ अलिकति मोडर्न प्लास्टर गरेको छ जुन त्यो म्युजियमको ब्युटीलाई पनि चाहियो र त्यसलाई चाहिँ
जोगाउनलाई
मोइस्चराइजर हुन्छ नदिनुकोलाई चाहिँ हामीले त्यो युज गरेको छ अन्त अलिकति अटन सिटीमा चाहिँ अलिकति कमी चाहिँ भयो इन्टेरियरमा चाहिँ तर आउटलुकमा चाहिँ हामीले कुनै पनि कमी गर्नु दिएको छैन यसलाई चाहिँ जस्ताको जस्तै बनाएको छ
पार्किङको लागि कस्तो व्यवस्था गर्नुभएको छ यहाँ अनि एकचोटि फेरि शुल्कको कुरा गरौँ विद्यार्थीको लागि भनेर कुनै किसिमको त्यस्तै सहुलियत दिनुभएको छ अब भन्न त अपाङ्ग मैत्री बनाउन सकिएको छैन सायद लङ टर्ममा चाहिँ त्यो पनि हुन्छ होला अब उहाँहरूको लागि भनेर त्यस्तो कुनै किसिमको सहुलियत तपाईँहरूले प्राप्त गर्नुभएको छ दिनुभएको छ
यहाँको प्रवेश शुल्कमा चाहिँ सहुलियत भनेर हामीले चाहिँ अन्डरस्ट्यान्डिङमा त हामीले दिने गरेका छौँ त्यस्तोलाई चाहिँ अन्डरस्ट्यान्डिङमा तर हामीले टोकेर नेपाली विद्यार्थीलाई चाहिँ 50% डिस्काउन्ट छ अनि त्यस उनीहरूलाई 10 रुपियाँ मात्र छ अनि नेपाली अटो जुन नेपालीहरूलाई चाहिँ 20 रुपियाँ अनि साग र चाइनिजलाई 75 अनि विदेशीहरूलाई चाहिँ 250 र हामी चाहिँ वार्षिक मेम्बर बन्न सक्नुहुन्छ त्यसमा चाहिँ 1000 रुपियाँ पर्छ विदेशीहरूको लागि मात्र अर्को अर्को हाम्रो मेम्बरसिप विद्यार्थीहरूको लागि कस्तो छ भने 50 रुपियाँ तिरेपछि उसले चाहिँ 5 अप टु 5 आफ्टर एसएलसीसम्म एसएलसी नदिएसम्म चाहिँ फ्री इन्ट्रान्स छ उनीहरूलाई चाहिँ त्यसरी पनि छ एउटा त्यसलाई चाहिँ हामी एउटा छुट्टै नाम दिएर चलाएको छौँ सङ्ग्रहालय ज्ञान अभिवृद्धि कार्यक्रम भनेर चाहिँ त्यो मेम्बरसिप चाहिँ गरेको छौँ तर खासै त्यति इफेक्टिभ चाहिँ बनाउन सकेन हामीले त्यसलाई चाहिँ हामी आफै सिकाउनुपर्छ दुई तिनवटा स्कुल आयो तर त्यति चाहिँ उनीहरू चाहिँ त्यति उनीहरूको बेसी चाहिँ फ्रिक्वेन्टली हुन सकेको छैन अनि पार्किङको रूपमा चाहिँ हामीले चाहिँ स्पेसली म्युजियमलाई भनेर पार्किङ चाहिँ व्यवस्था गरेका छैन किन हामीसँग स्पेसै छैन यहाँ चाहिँ अनि हाम्रो जुन भिजिटरहरूलाई पार्किङको युज गर्ने भनेको चाहिँ जुन टुरिस्ट बस पार्कको रूपमा चाहिँ जुन म्युनिसिपालिटीले बनाइदिएको छ त्यसैमा युज गर्नुहुन्छ अनि अलिकति हाम्रो धारा पछाडिको बाइक पार्किङ चाहिँ हाम्रो चाहिँ यो सानो पार्किङ चाहिँ त्यो छ त्यो मनी धाराको ठिकै पछाडि आदर्श कन्या स्कुलको अगाडि त्यो त्यहाँनिर पार्किङ गरिन्छ धेरै जस्तो चाहिँ म्युजियमले नै सेपरेट पार्किङ भन्दै छुट्याउन सकेका चाहिँ छैन तर हामीसँग स्पेसको चाहिँ एकदमै प्रब्लमै छ त्यसको चाहिँ किन यो मेन कोर एरियामा परेको हुनाले चाहिँ त्यो छ
सुरेश लाखेजी हुनुहुन्थ्यो उहाँ पाटन सङ्ग्रहालयका अधिकृत उहाँसँग अझ पनि थुप्रै कुराहरू गर्न बाँकी नै छ पुनः समय भएको छ छोटो विश्रामको टकिङ स्पेस सुन्दै गर्न
सार्वजनिक स्थलहरूको संरक्षणको बारेमा हामीले सोचेका छौँ त आजैबाट सोचौ केही गरौं
अ सोशल इनिसिएटिभ बाइ आइम्याक Social Science Baha and Ford Foundation.
हजुर टकिङ स्पेसमा पुनः स्वागत गर्न चाहन्छु श्रोता यस कार्यक्रमलाई लिएर आउने गर्छु म लरिसा हरेक शनिबार बिहान 9 बजेको कान्तिपु डायरी र त्यसपछिको ट्राफिक अपडेट पछि तपाईँका जिज्ञासाहरूलाई एकदमै स्वागत गर्न चाहन्छौ हामी हाम्रो इमेल आइडी हो रेडियो आरएडीआईओ रेडियो एट द रेट डब्लुईबी वेब imapmap.org रेडियो एट द रेट वेब imap.org आज हामी पाटन म्युजियमका संग्रहालय अधिकृत सुरेश लाखेज्यूसँग कुराकानी गर्दैछौं। फेरि पनि लागौं उहाँसँगको कुराकानी तर्फ।
राष्ट्रिय तहमा चाहिँ अब पाटन म्युजियमलाई चाहिँ सबै सामुमा चिनाउनको लागि के कस्ता कस्ता पहलहरू गरिरहनु भएको छ तपाईँहरूले? अघि भर्खर हामीले पर्चाको कुरा गर्यौं, नेपालीमा निकालिएको छ, त्यसै गरी इङ्ग्लिसमा पनि निकालिएको छ, चाइनिजमा पनि निकाल्ने पहलहरू तपाईँबाट हुन लागिरहेको छ भन्ने कुरा आयो। अब राष्ट्रिय तहमा पनि कतिजनालाई पाटन म्युजियमको बारेमा थाहा नभएको पनि स्थिति छ। यसरी चाहिँ पाटन म्युजियमलाई चाहिँ एउटा ऐतिहासिक धरातलको रूपमा हामीले लिनको लागि चाहिँ कस्तो पहल हुनुपर्छ जस्तो लाग्छ यहाँहरूलाई, सरकारी तहबाट र साथसाथै चाहिँ नगरपालिकाबाट?
यसमा चाहिँ अब जुन यो पाटन म्युजियमलाई चाहिँ अहिले चाहिँ रिसेन्टली प्रब्लम आउनेले भनेको भने चाहिँ पाटन नगरपालिकाले चाहिँ सिटी इन्ट्रान्समा चाहिँ पैसा वृद्धि गर्दैछ, शुल्कमा 500 गर्दैछ, हामी 250 लिन्छौँ। अब भिजिटरलाई कस्तो समस्या पर्छ भने 500 तिरेर फेरि 250 तिर्नु होला अलिक गाह्रो हुन्छ, एकैचोटि अब फेरि सेपरेट सेपरेट तिर्नुपर्ने हुनाले चाहिँ त्यसलाई चाहिँ हामी एकैचोटि एउटैमा एक द्वार प्रणाली गरौँ भनेर चाहिँ प्रयास मान्छौँ। त्यसको अब चाँडै नै त्यो प्रयास हुँदैछ। त्यो चाहिँ फरेनरहरूको लागि भयो भने नेपालीहरूको लागि चाहिँ हामीले चाहिँ त्यो एउटा ज्ञान अभिवृद्धि कार्यक्रमबाट चाहिँ प्रचार प्रसार गर्दैछौँ भने अर्को चाहिँ हामीले विभिन्न समयमा चाहिँ कार्यक्रमहरू गर्दैछौँ, जस्तै सङ्ग्रहालय दिवस, पर्यटन दिवस, अनि वार्षिक उत्सवमा चाहिँ हामी चाहिँ सानोतिनो टक प्रोग्रामहरू गर्छौँ, त्यसले पनि केही भिजिटरहरू तानिएको छ। अनि धेरै जस्तो हामी कहाँ स्टुडेन्टहरू आउने बेलामा चाहिँ उहाँहरूलाई नै हामी चाहिँ एउटा एम्बेसडरको टाइपमा राम्रोसँग ट्रिट गरेर जसले रिसर्च गर्न चाहन्छ उहाँलाई चाहिँ हेल्प गर्छौँ, हामी चाहिँ गाइडेन्स गर्छौँ, लाइब्रेरीको फेसिलिटी दिएर कसरी हुन्छ उहाँलाई चाहिँ त्यो चाहिँ अलिकति उहाँलाई चाहिँ वार्म अप गराउने प्रयास छौँ हामी चाहिँ।
अनि अन्तर्राष्ट्रिय तहबाट, अन्तर्राष्ट्रिय स्तरबाट आइएनजिओ वा एनजिओ लोकल एनजिओहरूबाट पनि कुनै किसिमको सहयोग पाइरहनु भएको छ तपाईँहरूले?
सबैभन्दा त्यस्तो चाहिँ फाइनेन्सियल भन्दा कि हामी चाहिँ जस मोरली सपोर्ट चाहिँ छ हामीसँग। एउटा तारा फाउन्डेसन भन्ने थियो, त्यो सायद जर्मनको कहाँको, उहाँले चाहिँ रेगुलर स्टुडेन्टहरू ल्याउनुहुन्छ यहाँ चाहिँ म्युजियम सम्बन्धी आर्टहरू गराउनुहुन्छ, उहाँसँग राम्रो कोलाबोरेसन हाम्रो भइरहेको हुन्छ। तर डाइरेक्ट इन्टरनेसनली हाम्रो चाहिँ एनजिओ आइएनजिओ त्यस्तो कन्ट्याक्ट चाहिँ छैन। अनि त्यो कोही स्कुलहरू आएर प्रोग्रामहरू चाहिँ गर्छ यहाँ चाहिँ, म्युजियम सम्बन्धी प्रोग्राम गर्छ, म्युजियम सम्बन्धी हामीले चाहिँ उनीहरूलाई उहाँको इन्ट्रेस्ट हुन्छ हामी चाहिँ गाइडेड गरिदिन्छौँ, इन्फर्मेसनहरू दिइदिन्छौँ।
त्यही कसैलाई अब रिसर्चहरू गर्नु परेमा त्यस्तो मटेरियल्सहरू चाहिँ तपाईँहरूले प्रोभाइड गरिदिनुहुन्छ
होइन? त्यस्तो रिसर्चहरू आयो भने हामी चाहिँ मोस्ट वेलकमै गर्छौँ उहाँहरूलाई चाहिँ। त्यो चाहिँ हामी हाम्रो मोटिभ पनि त्यही हो चाहिँ रिसर्च गरोस् र अलिकति मिडियामा पनि आओस् भनेको चाहिँ हामी धेरै कुनै पनि प्रोग्राम गर्दाखेरि पनि हामी बढी मिडियामै फोकस गरेर हामी बोलाउँछौँ उहाँहरूलाई चाहिँ।
अब हामी एकैछिन म्युजियमको व्यवस्था प्रणालीको बारेमा पनि कुरा गरौँ न सर।
म्युजियम म्यानेजमेन्ट कस्तो छ, अनि हामी पहिले पनि कुरा गरेको चाहिँ एउटा बोर्ड छ जुन नेपाल गभर्मेन्टले इस्टाब्लिस गरेको हो, त्यो बोर्डको गाइडेन्समा अनि हाम्रो चाहिँ एक्जिक्युटिभ डाइरेक्टर छ स्टाफको रूपमा, उहाँ चाहिँ उहाँ त्यो बोर्डको सदस्य सचिव पनि हुनुहुन्छ, एक्जिक्युटिभ डाइरेक्टर, त्यसपछि उहाँ पछि म म्युजियम अफिसर, अनि बढीभन्दा बढी हामी कहाँ चाहिँ ग्यालरी गार्डहरू छन् जुन ग्यालेरीमा धेरै राख्नुपर्ने हुनाले हामी कहाँ 14 ग्यालरी गार्डहरू छन्, 10 मात्र हायर लेभलको पोस्टहरू छन्। अनि ग्यालरी गार्डहरूलाई चाहिँ हामी चाहिँ प्रत्येक दिन चाहिँ ग्यालरी मुभ चेन्ज गराउँछौँ, सबै एकै ठाउँ नराखिकन ग्यालरी चेन्ज गरेर ड्युटी गराउँछौँ। र अर्को चाहिँ म्यानेजमेन्टको एस्पेक्टमा चाहिँ टिकट काउन्टरमा चाहिँ हामी 2 राख्छौँ, अनि टिकट काउन्टरमा 2 एकजना टिकट काउन्टर बस्नुहुन्छ भने अर्कोमा उहाँहरूले लाइब्रेरी हेरिदिनुहुन्छ, त्यसरी चलाएको छ भने। अर्को चाहिँ जुन सरसफाइको लागि चाहिँ हामीले टोटल्ली टेन्डरमा दिएका छौँ, हामीले म्युजियममा कुनै पनि व्यवहार पर्दैन, उहाँसँग वार्षिक रूपमा हामी यति पैसा दिन्छौँ भन्छौँ, उहाँले चाहिँ त्यसमा गर्नुहुन्छ। अनि अर्को जुन गिफ्ट सपहरू र रेस्टुरेन्टको छ हामीसँग, त्यो चाहिँ हामी पनि टेन्डरमै छ, उहाँले हामीसँग उहाँहरूले हामीलाई चाहिँ रेन्ट दिनुहुन्छ र म्यानेजमेन्ट सबै उहाँले सेल्फ गर्नुहुन्छ।
पाटन म्युजियमले चाहिँ कस्तो साथको अपेक्षा गर्दछ चाहिँ राष्ट्रिय तहबाट र साथसाथै जति पनि हाम्रा यहाँ लोकल समुदाय हुनुहुन्छ उहाँहरूबाट चाहिँ कस्तो साथको अपेक्षा राख्दछ?
पाटन म्युजियम एउटा चाहिँ यो नेपालको मात्र नभएको वर्ल्डकै हेरिटेज साइटमा लिस्टेड भएको स्थानमा छ, त्यो एउटा गर्वको रूपमा हामीले लिन सकिन्छ। र पाटन म्युजियमले चाहिँ एउटा चाहिँ यस्तो अपेक्षाको आशा गरेको छ कि म्युजियम भनेको चाहिँ यस्तो चिज होइन कि सबै पुरानो चिज कलेक्सन मात्र होइन, यसमा त केही हामीलाई एजुकेसन दिन सकिन्छ, केही शिक्षा दिन सकिन्छ। र हामी एकचोटि पाटन म्युजियम गएपछि त्यो हामीले दिएको कुनै कन्ट्रिब्युटले चाहिँ पाटन म्युजियमलाई सहयोग हुन्छ र यो चाहिँ देशकै सम्पत्ति हुन सक्छ भन्ने कुरा चाहिँ कुरामा चाहिँ सबैले चाहिँ विश्वास गरोस् जस्तो लाग्छ।
पाठ्यक्रममा पनि पाटन म्युजियमको बारेमा चाहिँ राखिदिएमा विद्यार्थी तहदेखि नै विद्यार्थीहरूले चाहिँ
धेरै कुरा सिक्ने थिए
पाठ्यक्रम अबद्ध राखेको छ त्यो एट क्लासमै कतिमा सोसियोलोजी पाटन दरवासकालाई तर त्यसरी पाटन दरवासकामा त राखेर भन्दा पनि उहाँहरूले जुन भिजिट गराउने बेलामा स्कुलहरूको त्यहाँ स्टुडेन्टहरू भिजिट गराउँछ अलिकति पाटन दरवासकाबाट पुरा नलेज दिएर घुमाउनु पायो भने राम्रो हुन्थ्यो तर त्यतिकै पाटन दरवासकामा त घुमेर मन्दिर हेर्नु भनेको नेपालीहरूलाई चाहिँ खासै सधैँ देखिरहे जस्तो हुन्छ त्यति गाइडेड नभएको जस्तो मलाई लाग्छ अब गभर्मेन्ट लेभलबाट चाहिँ म्युजियम भनेपछि त्यति प्रायोरिटी सेक्टरमा चाहिँ परेको छैन म्युजियममा चाहिँ धेरै गभर्मेन्टहरू चेन्ज भयो तर अहिलेसम्म चाहिँ त्यति चाहिँ मलाई लाग्छ प्रायोरिटी सेक्टरमा परेन म्युजियम डेभलप गर्नुपर्छ भन्ने चाहिँ सोचेको जस्तो लागेन
अनि यो कलाकृति वास्तुकलाहरूमा लाग्ने मानिसहरूको लागि विशेष गरी जो चाहिँ इन्ट्रेस्टेड हुनुहुन्छ इच्छुक हुनुहुन्छ ऐतिहासिक यो महत्व बोकेका यस्ता कुराहरू चिजबिजमा चाहिँ इन्ट्रेस्ट राख्नेहरूको लागि चाहिँ पाटन म्युजियम चाहिँ कतिको फ्रेन्डली छ कतिको हेल्पफुल छ
त्यसको लागि चाहिँ एकदमै हेल्पफुल रहेछ भने चाहिँ जुन यो गत वर्षै हामीले एउटा कार्यक्रम गर्न खोजेका थियौँ ललित कला पुरस्कार भनेर विभिन्न कारण त्यो हामीले कम्प्लिट गर्न सकेन मेबी नेक्स्ट इयर कम्प्लिट हुन्छ पाटन क्षेत्रका तिन विधाको नयाँ फर्स्ट फेजमा धातु र काष्ठ प्रस्तर तीन कलाको विधाका कलाकारहरूलाई चाहिँ हामी सम्मान गर्नु गइरहेछौँ त्यो चाहिँ हामी चाहिँ कलाकारले उनीहरू चाहिँ मार्केटिङ पनि होस् भनेर चाहिँ हामीले चाहिँ उनीहरूको एउटा छुट्टै क्याटलगिङ पनि बनाउँदैछौँ हामी चाहिँ त्यो कलेक्सन भइरहेछ कन्टिन्यू नै कलेक्सन छ अनि पाटन म्युजियम उहाँलाई चाहिँ मोस्ट वेलकम चाहिँ छ किनभने उहाँहरू भएन भने पाटन म्युजियमको चाहिँ अस्तित्व पनि छैन किनभने उहाँहरू भएर नै पाटन म्युजियम यस्तो छ र पाटन म्युजियम यस्तो छ पाटन म्युजियम भएको सहर चाहिँ कलाकारै कलाकार भएको सहर हो भनेर हाम्रो भन्न रुचाउँछ हामी चाहिँ
अब अन्तिममा जाँदै जाँदै तपाईँको कुनै मेसेज छ जुन तपाईँ दिन चाहनुहुन्छ हाम्रो सम्पूर्ण श्रोतालाई र साथसाथै सबैजनालाई जहिले रेडियो कान्तिपुर सुन्दै हुनुहुन्छ
सबभन्दा पहिला म तपाईँलाई धन्यवाद दिन्छु अब मेन मेसेजको रूपमा चाहिँ पाटन म्युजियम एकचोटि भिजिट गर्नुहोस् केही कन्ट्रिब्युट गर्नुहोस् तपाईँले तिर्नु भएको प्रवेश शुल्कलाई नै पाटन म्युजियम बन्ने हो अनि त्यसमाथि पाटन म्युजियम भनेको पनि पुरानो कलेक्सन मात्र होइन कि एउटा टोटल नेपालको होल रिलिजियस माने धार्मिक हिस्ट्री छ यसमा हिन्दुज्म र बुद्धिज्म बोर्डलाई नै समेटेर साधारण एकदम लेम्यानलाई नै बुझ्ने गरी एकचोटि पाटन म्युजियम घुमेपछि हिन्दू धर्म र बौद्ध धर्मको बारे डिटेल नलेज पाउन सक्नुहुन्छ भने त्यस्तै नेपाली कलामा जुन धातु कलामा मूर्ति कसरी बनाइन्छ भनेको कुरा चाहिँ एउटा चाहिँ जस दस मिनट घुमेर चाहिँ मूर्तिकलाको बारेमा जानकारी दिन सकिन्छ र त्यस बाहेक पनि पाटन म्युजियममा भएको एउटा हिस्टोरिकल भ्यू जुन 300 वर्ष अगाडिको कलाकृतिहरू काष्ठकलाकोलाई चाहिँ एकदम रमाइलोसँग चाहिँ त्यसको नलेजेबल दिन सकिन्छ भने अर्को पाटन म्युजियमभित्र छिर्नु भनेको 300 वर्ष अगाडि छिर्नुको एउटा राम्रो अनुभव दिन सकिन्छ त्यसपछि एकचोटि सबै एकचोटि भिजिट गरिदिनु पहिले गरिसकेन भने फेरि एकचोटि आफ्नो साथीभाइ र सबै लिएर चाहिँ आइदिनु भने म अनुरोध गर्दछु
हस् हाम्रो कार्यक्रममा आइदिएर यतिका जानकारी दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद
धन्यवाद
हजुर श्रोता आज हामीले कुरा गर्यौं पाटन म्युजियमका संग्रहालय अधिकृत सुरेश लाखीज्यूसँग म्युजियमलाई आज हामीले हेर्यौं पब्लिक स्पेसको रूपमा पाटन म्युजियमले हाम्रो कला र संस्कृतिलाई झल्काउँछ र यस्ता संस्कृति झल्काउने अन्य थुप्रै म्युजियमहरू छन् जसलाई संरक्षण गर्न अति आवश्यक देखिन्छ यस्ता संग्रहालयले हाम्रो कला संस्कृतिलाई राष्ट्र स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि चिनाउन मदत गर्ने गर्दछ तसर्थ यसको प्रवर्धन र सम्वर्धनको लागि सम्बन्धित निकाय र साथसाथै सम्पूर्ण जनमानसलाई आग्रह गर्न चाहन्छौ सुरेश लाखीज्यूलाई अन्तर्वार्ताको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौ र साथसाथै कुनै पनि जिज्ञासाका लागि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ यहाँले हाम्रो इमेल आईडी radio@webimap.org हौस् श्रोता टकिङ स्पेस पाटनमा लयसालाई बिदा दिनुहोस् साथी लक्ष्मीलाई प्राविधिक सहयोगको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु सार्वजनिक स्थललाई माया गरौं नमस्कार